الشيطان الرجيم بسم الله الرحمن الرحيم وبه نستعين وهو خير المعين وصلى الله على سيدنا محمد وآله الطاهرين اللهم صل على محمد وآل محمد وعلى الكافي سے امام مہدی علیہ الصلاۃ والسلام کے موضوع پہ روایات اور احادیث پیش کی جا رہی تھی. کتاب الحجہ میں باب فی الغیبہ ہے. باب فی الغیبہ کی حدیث نمبر 7 کو ہم مطالعہ کر رہے تھے. اسبغ بن نباتہ سے یہ روایت ہے. اگرچہ اس روایت کے بعض مضامین دیگر احادیث مبارکہ میں ہمیں مل جاتے ہیں. اسبغ بن نباتہ فرماتے ہیں کہ میں خدمت اقدس امیر المومنین علیہ الصلوۃ والسلام میں حاضر ہوا اور انہیں میں نے حالت فکر میں پایا. تو میں نے سوال کیا کہ حالت فکر میں وہ زمین کے اوپر سوچتے ہوئے کچھ نقش بنا رہے تھے. تو میں نے سوال کیا کہ کیا کوئی رغبت ہے آپ کی اس میں, یا کس مسئلے میں آپ اس قدر فکر و غور و فکر کر رہے ہیں؟ تو امام علیہ السلام نے فرمایا کہ اس دنیا کے امور میں مجھے کوئی رغبت نہیں ہے اور نہ کبھی میں نے کوئی خواہش دنیا کی کی ہے, لیکن میں اس مولود کے بارے میں سوچ رہا ہوں جو میری نسل سے آئے گا اور 11واں امام میری نسل سے ہوگا. هو المهدی, وہ مهدی ہیں. الذی یملا الارض عدلا و قسطا کما جورا و ملیت جورا و ظلما, کہ جس طرح عدل و انصاف سے وہ بھر دیں گے جیسا کہ وہ ظلم و جور سے بھری ہوگی. یکون له غیبۃ و حیرۃ, ان کے لیے غیبت بھی ہے اور حیرت بھی ہے. یعنی دو ہمارے پاس مرحلے ہیں ظہور سے پہلے. ایک مرحلہ غیبت ہے اور ایک مرحلہ حیرت ہے. حیرت کہتے ہیں سرگردانی, شک, حیرت زدہ ہو جانا, اور غیبت کہتے ہیں آنکھوں سے اوجھل ہونا یا انسان کا غائب ہونے سے, غائب سے ہے. اب اس کے مدارج ہیں, کبھی ذہن سے غائب ہوتا ہے, عقل سے غائب ہوتا ہے, یاد سے غائب ہوتا ہے, کبھی نگاہوں سے غائب ہوتا ہے, یا حس کے مرحلے میں غائب ہے, یا وہ خیال اور وہم کے مرحلے میں غائب ہے, یا عقل و شعور کے مرحلے میں غائب ہے. بہرحال غیبت امام زمان علیہ السلام کا تعلق ہم پیچھے پڑ چکے ہیں, وہ حس کی دنیا سے ہے. حسی طور پہ وہ ہمیں پوشیدہ دکھائی دیں گے, یعنی ہماری آنکھوں کے سامنے گزر بھی جائیں, دیکھ بھی لیں تو شناخت آنکھ کو نہیں ہوگی, لیکن دل اور شعور اور بصیرت وہ امام سے کبھی غائب نہیں ہو سکتی. امام کو حاضر کرنا اپنے نفس میں, اپنی عقل میں, اپنے شعور میں, بصیرت میں, اپنی یادوں میں انسان کے لیے ضروری ہے. اگر وہاں پر بھی غیبت ہو تو یہ انسان زمانے جاہلیت کی زندگی بسر کرنے والا انسان کہلاتا ہے. اس جگہ پہ ہم غور کریں, ایک تو یملا الارض عدلا و قسطا کہ مہدویت کا تعارف یہ ہے, اور ہم یہ پیچھے پڑھ چکے ہیں کہ نصرت امام زمانہ علیہ الصلوۃ والسلام یہاں سے ہی جنم لیتی ہے. نصرت کس چیز میں ہے؟ یعنی عدل اور نظام عدل, یعنی عدل اپنے نفس کے اوپر بھی اگر کوئی شخص طاری کرتا ہے یہ بھی امام کی مدد ہے. جیسے کہ بعض روایات ہیں کہ آئینونی بے ورا ان و اشتہاد, تم لوگ میری مدد کرو محرمات سے بچ کر اور اللہ کی عبادت میں اور اللہ کی طرف بڑھنے میں سخت زحمت اور محنت اٹھا کر. یعنی اگر کوئی شخص اللہ کی راہ میں زحمت اور محنت اٹھاتا ہے اور محرمات سے بچتا ہے تو یہ مدد ہے امام معصوم علیہ الصلوۃ والسلام کی. یہ کلمات متعدد جگہوں کے اوپر آئے ہیں, اعینونی بورع واجتہاد. لہذا اس مطلب کو کہ نصرت امام زمان علیہ الصلوۃ والسلام کیسے جنم لیتی ہے, خود یہ سوال اپنے اندر ابھاریں کہ امام مہدی علیہ الصلوۃ والسلام کی نصرت کیسے وجود میں آئے گی, کیسے جنم لے گی نصرت امام زمان علیہ السلام. نصرت امام مہدی علیہ السلام انسان کی انفرادی زندگی اور اجتماعی زندگی ہر دو میں اسے برپا کرنا ضروری ہے, کیونکہ ہم یہ نظریہ پڑھ چکے ہیں کہ اگر تحرک ایجاد نہ ہو تو تکامل کی طرف ایک شے نہیں آتی. لہذا تحرک ایجاد ہو کے ہی رہے گا, لیکن ہم آیا اس کارواں میں ہیں, ہم آیا اس لشکر میں ہیں یا نہیں ہیں. اگر ہم اس کارواں اور اس لشکر میں کسی جگہ پر بھی نہیں ہیں तो बदनसीब हम होंगे, पीछे रह जाने वाले हम होंगे, या कारवां तो आगे बढ़ता चला जाएगा, वो मेरे करने या ना करने से वो कारवां तो नहीं रुकेगा। लिहाजा ये तदबीर इलाही है कि ये तहर्रुक ईजाद हो, और ये तहर्रुक ईजाद करदा तहर्रुक वो एक माशरे को जन्म दे और आलमी हुकूमत कायम हो, ये वादा इलाही है। लियुज़हिरहु अलद्दीन कुल्लिही, अल्लाह ने इब्तदा में ही रसालत का हदफ ये करार दिया कि मैंने रसूल भेजे ही दीन हिदायत के साथ इसलिए हैं ताकि गलबे दीन हासिल हो जाए। लिहाजा लियुज़हिरा लामिदा तालील के लिए है, इल्लत बयान कर रही है, सबब बयान कर रही है, और साले रसूल की इल्लत क्या है, लियुज़हिरहु अलद्दीन कुल्लिही। यह इसको एक और जगह पे बयान किया, वलकद बअथ्ना फ़ी कुल्लि उम्मतिन रसूला अन इबुदुल्लाह वज्तनिबुत तागूत, कि हर उम्मत में रसूल भेजा हमने इसीलिए इबादत इलाही जन्म ले और इज्तनाब तागूत किया जाए। लिहाजा लियुज़हिरहु अलद्दीन कुल्लिही होगा तो यह हदफ पूरा हो जाएगा, इबादत इलाही जन्म लेगी और पूरी दुनिया में इबादत जन्म लेगी, और उसके मुकाबले में तवागीत और तागूत ख़त्म हो जाएगा। सवाल यहाँ पे हमने ये उभारा था, इमाम महदी अलैहिस्सलाम से इंसान कई किस्म के रबते कायम करता है, और इन रवाबित में एक रबता रबत महदवियत है, महदवियत के बाब से रबत कायम करना है, महदवियत के बाब से ताल्लुक़ जोड़ना है। ये जो महदवियत के बाब से रबत कायम करना और ताल्लुक़ जोड़ना है, यहाँ से नुसरत इमाम ज़मान अलैहिस्सलाम मदद नुसरत जन्म लेती है। लिहाजा नुसरत कहाँ से वजूद में आती है? नुसरत वजूद में आती है जब इंसान महदवियत वाले उमूर को अंजाम देना अपनी ज़िंदगी में शुरू कर दे। वो अगर इनफरादी पहलू पर भी, अगर इनफरादी जेहत से भी वो बरपा होते हैं, तब भी वो नुसरत इमाम ज़मान अलैहिस्सलाम है, और उसकी दलील क्या है? रवायात में ही दलील है, आइनूनी बेवराइन वज्तहादिन, ये रवायत इमाम मासूम से वारिद हुई है। मनसर रहूँ यकून मिन असहाबिल महदी, जो चाहता है कि मैं असहाब महदी में से हो जाऊँ, जो ये काम इसके ऊपर खुश होता है, चाहता है कि असहाब महदी में से हो जाऊँ, फल यंतज़िर वलयअमल बिलवराइन व महासनिल अखलाक, बिलवराए वल महासनिल अखलाक, उसे चाहिए कि इंतज़ार करें और मुहर्रमात से बचे, अखलाक हसना इख्तियार करें, क्योंकि अखलाक हसना का इख्तियार करना नफ्स के अंदर से जुल्मतों को दूर करना है, क्योंकि मुहर्रमात से बचना अपने वजूद के अंदर अदल इंसाफ़ को बरपा करना है। जो अपने वजूद के अंदर महासन अखलाक और हलाल उमूर और शरीयत अहले बैत अलैहिस्सलाम, ये शरीयत मुहम्मदी सल्लल्लाहु अलैहि वसल्लम को बरपा नहीं कर पाता, वो शख्स नौरानियत खो देता है। लिहाजा बद अखलाकी एक जुल्मत है, लिहाजा इंसान के वजूद के अंदर मुहर्रमात को अंजाम देना जुल्मत है, मुहर्रमात से इज्तनाब ये अदल है, ये इंसाफ है, ये नफ्स का हक बनता है कि उसे नौरानियत इज्तनाब मुहर्रमात में लाया जाए, उसे महासन अखलाक से आरास्ता किया जाए। ये अहदाफ हैं इंसानी ज़िंदगी के, क्योंकि इनके ज़रिए से अदल व इंसाफ कायम होते हैं, इन्हीं के ज़रिए से ज़ुल्मतें छटती हैं। एक इंसान का नफ्स अगर ज़ुल्मतों में आलूदा हो, वो बाहर क्या मदद करेगा इमाम महदी अलैहिस्सलाम की? जब तक उसके वजूद के अंदर अदल व इंसाफ कायम नहीं होगा, वो बाहर कर सकता है? फ़ाकिदु शय ला युती शैआ, जिसके पास एक शय है ही नहीं, वो शय दूसरे को दे सकता है? तो जिसका ख़ुद पैसे नहीं, अगला बंदा पैसे मांगे तो वो पैसे दे सकता है उसे? जिसके पास ख़ुद अपने पास वजूद में ज़ुल्मत ही ज़ुल्मत, अदल व इंसाफ़ या नूरानियत है ही नहीं, वो किसको देगा नूरानियत और अदल व इंसाफ़? हमारे यहाँ माशरे में ये नारा लगा के चला जा सकता है, क्योंकि लोगों ने कहा झांक के देखना है कि इसके पास ज़ुल्मतें हैं या अदल व इंसाफ़ है। वाला अकली कायदा है कि जिसके पास एक शय मौजूद नहीं है, वो दूसरे को वो शय अता नहीं कर सकता। इस बाब से देखें तो यहाँ पे हमारे पास ये बात समझ आती है कि माशरों के अंदर अदल व इंसाफ का बरपा करने की कोशिश और जुल्म सितम की, हर नौ के जुल्म सितम, जुल्म सितम ये कत्ल व गारत मार पीट फ़कत नहीं है, ख़यानत और करप्शन फ़कत नहीं है, ज़ुल्म सितम कुफ्र ज़ुल्म सितम है, शिर्क ज़ुल्म सितम है, फ़िस्क़ व फ़ुजूर ज़ुल्म सितम है। लिहाजा आप अपने इलाके में फ़िस्क़ व फ़ुजूर ख़त्म करें, आपने मदद की है इमाम ज़माना अलैहिस्सलाम की। अगर आप अपने ही इलाके में या अपनी रियासत में या किसी भी जगह पर निज़ाम तागूती के ख़िलाफ़ आवाज़ उठाते हैं, ये इमाम ज़मान अलैहिस्सलाम की मदद है। अगर आप सूदी निज़ाम के ख़िलाफ़ आवाज़ उठाते हैं, इमाम महदी अलैहिस्सलाम की मदद है। आप महदवियत वाला काम कर रहे हैं, आप फहाशी के ख़िलाफ़ आवाज़ उठाते हैं और फहाशी के दरवाज़े बंद करने की कोशिशें करते हैं अपने इलाकों में या जिस जगह पर भी हैं, ये मदद है इमाम महदी अलैहिस्सलाम की। लोगों को इसलिए तालीम से आरास्ता करते हैं कि ताकि इंसानियत खिदमत खल्क भी हो और इलाही अहदाफ भी पूरे हों, मदद है ऐसे तालीमी इदारे खोलना। लिहाजा इमाम महदी अलैहिस्सलाम की मदद का दायरा वसी से वसी तर है, लेकिन हर वो काम जिसका अदल से ताल्लुक़ कायम हो जाए वो मदद है इमाम महदी अलैहिस्सलाम की, और हर वो काम जिससे जुल्म दब जाए वो मदद है इमाम ज़माना अलैहिस्सलाम की। अगर अदल और जुल्म हक और बातिल के दायरे में एक शय नहीं आती, फिर मदद कोई नहीं है, वो बेशक जो मर्जी करता रहे वो मदद नहीं है। जब तक एक अमल हक के साथ ताल्लुक़ कायम ना करे, अदल के साथ ताल्लुक़ कायम ना करे, उस वक्त तक वो मदद इलाही या मदद इमाम ज़मान अलैहिस्सलाम नहीं हो सकती। लिहाजा जुल्म को दबाना, बातिल को ख़त्म करने की कोशिशें करना, किसी भी दर्जे की हो और किसी भी किस्म का बातिल हो, किसी भी किस्म का बातिल हो और किसी भी दर्जे का बातिल हो, इसी तरह किसी भी किस्म का जुल्म हो और किसी भी दर्जे का जुल्म हो, उसका ख़त्म करना इमाम महदी अलैहिस्सलाम की मदद है। इसलिए फहाशी ख़त्म की जाए या इसी तरीके से एक खित्ते से एक इलाके से ज़ालिमाना निज़ाम ख़त्म किया जाए, करप्शन के ऊपर बोला जाए, लोगों को बहकाने के लिए जो अफराद आ जाते हैं, मिंबरों के ऊपर आते हैं, उनके ख़िलाफ़ आवाज़ उठाई जाए, ये सारी की सारी चीज़ें क्या कहलाती हैं? ये सारी की सारी चीज़ें नुसरत कहलाएंगी, क्योंकि नतीजा क्या निकल रहा है? जुल्म को ख़त्म कर रहे हैं। इसलिए इमाम महदी अलैहिस्सलाम का तारुफ कराया, यमलउल अर्ध अदलन व क़िस्ता कमा मुलिअत जौरन व ज़ुल्मा। इधर हम एक तहकीक मुख्तसर सी तेज़ी से के साथ आपकी खिदमत में पेश की जाती है। इन अल्फाज के मानी क्या हैं? जौर का मतलब है नकीज़ुल अदल, या बाज़ ने बयान किया है अलमैल, अलमैल अनि तरीक़। जौर का मतलब क्या है? अलमैल अनि तरीक़, यानी मुंह मोड़ लेना, रास्ते से मुंह मोड़ लेना क्या है? जौर। अदल की नकीज़ क्या है? जौर, यानी ये जुल्म के मुतरादिफ़ कलेमा शुमार होगा। बस जिसने भी जुल्म को दबाइए, मैं इसलिए आपकी खिदमत में तकरार कर रहा हूँ, हमारे जहनों में ये बातें नक्श हो जाएँ, जुल्म का इनवान लग रहा है उससे इज्तनाब करें, चाहे अपना ही कोई अमल क्यों ना हो, घरेलू मसाइल ही क्यों ना हो, बच्चों के हवाले से, जौजा के हवाले से, बहन भाइयों के हवाले से, इंसान जज्बात में आता है, गुस्सा गज़ब होता है या कोई गुनाह शहवात के ज़ोर पे कर बैठता है, जुल्म का इनवान लग रहा है, नफ़रत करें उससे। नफ़रत के मदारिज हैं, नफ़रत का पहला दर्जा ये है कि दिल में उसका इनकार करें। वमन यकफुर बिताग़ूत व युम्मिन बिल्लाह फ़क़द इस्तमसक बिलउरवतिल वुस्का। जो तागूत का कुफ्र नहीं करेगा मोमिन नहीं हो सकता। वो मोमिन होने की शर्त यह है कि तवाग़ीत का इनकार किया जाए, उससे इज्तनाब किया जाए। लिहाजा जौर भी इसी तरह से, जौर को दबाए। तौबा अल्लाह ताला ने रखी है कि अदल के मेयारों में आ जाओ, तौबा अल्लाह ने करार दी है कि हक़ के तुम ईवानों में आ जाओ, हक़ के हमरा तुम ज़िंदगी बसर करो। लिहाजा जौर का आपने मतलब देखा। अदल, अदल के दो मानी है मुतजाद। अगर अदला या अदलो, अदलन हो, दाल के ऊपर जज्म हो, तो ये कहते हैं अदालत को, सही। लिहाजा अदल क्या होता है? यदुल्लु अलल इस्तिवा, मियाना रवि, दरमियानापन। इसकी सही तारीफ तो नहजुल बलागा में ही जिक्र है कि शय को अपनी जगह के ऊपर रखना वो अदल कहलाता है। मसलन अगर जुराब है उसे सर पे पहने जुल्म है, उसका मकाम है कि पाँव में पहनी जाए, टोपी है उसका मकाम है कि सर पे पहना जाए, ये अदल कहलाएगा। इसी तरह बंदों की सलाहियतें हैं, एक फ़र्द है कि उसके अंदर खाने पकाने की सलाहियतें हैं, अब उसको मजदूर बनाया जाए और जिसकी, यानी उसमें अगर सलाहियत ना हो तो इस शर्त के साथ, बस जिसकी जो सलाहियत नहीं है उसे चीज़ वो दे देना या उसको वो मनसब देना, ये जुल्म कहलाता है। और इन्हीं कज़ाया से अमीरुल मोमिनीन अलैहिस्सलाम ने नहजुल बलागा में अपनी इमामत और खिलाफत के ऊपर इस्तदलाल भी कायम किया है कि नबी सल्लल्लाहु अलैहि वसल्लम के बाद सबसे ज़्यादा खिलाफत का हकदार वो शख्स था कि जिसके अंदर जितनी ज़्यादा माशरे को संभालने की कुव्वत है और जितना ज़्यादा वो इल्म रखता है। उन्होंने ये दो मेयार पेश किए, जितनी बेहतरीन तदबीर कर सकता है माशरे की और जितना बेहतरीन उसके पास शरीयत का इल्म है, दीन इलाही का इल्म है और इन उमूर का इल्म है। अब जिसके पास ये मेयार मौजूद होगा, अदल का तकाजा है, वही खलीफा और इमाम बने। लिहाजा ये कज़ाया देर पा हर ज़िंदगी के एक एक अमल के साथ ये मुख्तस हो जाते हैं। बस अदल में आपने ये देखा कि उसकी तारीफ है कि जगह के ऊपर रखना, जिसका हक बनता है कि उसको उस जगह पे रखा जाए। दूसरा इसका मद मुकाबिल माना है एवजाज, यानी टेढ़ापन। अगर अदल आए तो इसका मतलब होता है उमूर में मियाना रवि का इख्तियार करना, या उमूर जिस तरह जो उनका हक बनता है उन्हें अंजाम दिया जाए, और ये जुल्म जोर के मुकाबिल में है सूरत में अदल। लेकिन अगर अदला अन के साथ इस्तेमाल हो, कलमाए अन के साथ इस्तेमाल हो, तो इसका मतलब बनता है रुख फेर लेना। अदला अन यानी उसने माल अन हो, उसने रास्ते से मुंह फेर लिया। अब आप देख रहे हैं एक ही कलेमा है, अदला है, लेकिन अन आ जाए तो माना क्या बन जाता है? जुल्म जौर, या उसने रुख फेर लिया हक से, या रुख फेर लेना, मेलान यानी रुख फेर लेना मुराद है। अच्छा, अदला हो, दारेबा अदला हो तो इसका मतलब ही जुल्म जौर है। अदला हो तो इसका मतलब अदालत है। अदला हो तो इसका मतलब क्या बनता है? जुल्म जौर। और उस सूरत में इसका मसदर भी अदालन बनेगा। अदल, दाल के ऊपर जज्म हो तो अदालत माना है। दाल के ऊपर फतह हो, जबर हो, अदालन हो तो इसका मतलब है जुल्म जौर। आपने देखा कि करीब मानी ये बन जाते हैं। इसी तरह एक कलमा अदल कहलाता है, वो वज़न और मकदार के बराबरी के लिए आता है, या एक दूसरे के इवज़ में करार पाने के लिए आता है। कलमा किस्त, कलमा किस्त भी इसी तरह से है। एक दफ़ा ये आता है काफ के नीचे कसरा है ज़ेर, और एक दफ़ा है काफ के ऊपर फतह है ज़बर। अगर किस्त हो तो इसका मतलब होता है अदालत, और अगर कस्त हो, कसूत भी आता है और कस्त भी आता है, काफ के ऊपर फतह हो तो इसका मतलब जुल्म जौर। किस्त हो, काफ के नीचे कसरा हो तो क्या मतलब है? अदल। काफ के ऊपर अगर फतह हो और सीन मसलन मजजूम है, सुकून है उस पर, सीन के ऊपर सुकून है, माजरत, अगर कस्त है या कसूत, हर दो के माना क्या है? जुल्म जौर। ये हमारे पास बाब आया कि इसमें आपने इनके लोगे मायने को मुलाहिजा किया। अदल और किस्त आपस में इस तौर पे करीब माना बन जाते हैं। कुरान करीम ने हुक्म दिया है, इधर से माहदवियत के नज़रिए को कुरान की आयात से अदल और इंसाफ के बाब से समझा जाए, क्योंकि ये पहला मौरिद है कि हमारे पास अदल के इंसाफ से माहदवियत का एक चेहरा आ रहा है। अल्माह हुवल महदी अल्लज़ी यमलउल अर्ज़ा अदलं व क़िस्ता कमा मोलेअद जौरं व ज़ुल्मा। कुरान करीम की मुतअद्दिद आयात में है कि अदालत से काम लो, अदल को बरपा करो, यानी एक वजीफ़ा है हमारी ज़िंदगी में, हत्ता कि इंसान अपनी ज़ात के साथ भी, नफ्स के साथ भी यही काम करे। इसलिए इमाम अलैहिस्सलाम के नजो बलागा में भी फरमान है कि तुम अच्छाइयों में भी अपने नफ्स की बातें ना मानो, वो तुम्हें बुराइयों पे उकसा देगा। यानी तुम अपने नफ्स के साथ उसे तकलीफ़ में रखो, उसे मुश्किलात में रखो। यानी एक दफ़ा एक अच्छाई अंजाम देते हैं चूँकि नफ्स कह रहे हैं, एक दफ़ा चूँकि अच्छाई है इसलिए अंजाम दे रहा हूँ। कोई ये ना कि मुमकिन है कि ये शुबा जहन में आ जाए कि मेरा नफ्स अच्छाई का कह रहा था, चूँकि नफ्स कह रहा था तो इसलिए मैंने अमल ही नहीं किया। नहीं, उसे कि नफ्स की वजह से ना करो, इसलिए करो कि चूँकि वो अच्छा काम है, चूँकि वो अदल के मेयार के मुताबिक है इसलिए मैं अंजाम दे रहा हूँ। मेरा नफ्स रागिब होता या रागिब नहीं होता, मुझे उसकी कोई परवाह नहीं है। इस तरह से अपने नफ्स के साथ, या इमाम अलैहिस्सलाम फरमाते हैं अपने नफ्स को जहमतों में डालो, उसे जहमतों और मुशक्क़तों में मुसलसल डालते रहो, उसे राहत में ना आने दो। राहत में आने दोगे तो उल्टी सीधी बातें मनवाएगा। لہذا دین اسلام آ کے سب سے پہلے اپنی ذات کے ساتھ انصاف کا درس دیتا ہے، اپنی ذات کے ساتھ عدالت سے برتاؤ کا درس دیتا ہے، اور برتاؤ عدالت کے ساتھ یہی ہے کہ اپنے نفس کی اصلاح انسان کرے۔ آئیں ہم تیزی سے چند آیات پڑھتے ہیں، کیونکہ نفس انسانی کے بعد اس کا کنبہ آتا ہے، خصوصاً اس کے بیوی بچے اور اس کے والدین بہن بھائی، یہ سب سے قریبی رشتے انسان کے لیے بنتے ہیں۔ ابتدائی طور پہ خانوادہ اسی سے وجود میں آتا ہے، گھرانہ اسی سے وجود میں آتا ہے۔ جیسے آج کا جو درس تھا وہ اس حوالے سے بہت مہم تھا کہ معاشرے کی کس طرح سے وجود اور کس طرح سے تشکیل ہوتی ہے، معاشرہ کیسے تشکیل پاتا ہے، اس میں گھرانے کو سمجھنا بہت ضروری ہے۔ اب گھرانے کے اندر انسان معلومات رکھتا ہے کہ ہاں انصاف ہونا چاہیے، عدل ہونا چاہیے، روش نہیں تبدیل کرتا، اپنی روش وہی مزاج کے مطابق بناتا ہے، جس کا بعض لوگوں کا غافلانہ مزاج ہوتا ہے، بعض لوگوں کا سخت گیر مزاج ہوتا ہے، میں نے کہہ دیا سو کہہ دیا، ادھر اپنے گھروں میں فرعون نما ہوتے ہیں کہ آرڈر جاری کر دیا تو کر دیا، جو مرضی کر لو۔ بعض لوگ ہوتے ہیں وہ غافل ہوتے ہیں، بڑے سے بڑا مسئلہ بھی پیش آ جائے وہ کہتے ہیں ٹھیک ہے مسئلہ کوئی نہیں۔ عدالت ہونی چاہیے اس میں، یعنی امور میں یہ جائزہ لیں کہ کون سا فیصلہ عدل کے مطابق ہے۔ جس نے گھرانے کو اس نظریے کے تحت تشکیل دیا، اس نے گھرانے میں مہدویت کو جنم دے دیا، وہ گھرانہ پورا کنبہ امام مہدی علیہ السلام کے قریب ہوگا۔ یعنی گھرانے میں دیکھے کہ یہ بات اس بات میں عدل اور عدالت کا کیا تقاضا ہے، جو فیصلہ گھرانے کا عدل کے جتنے قریب آ جائے گا اتنا امام مہدی علیہ السلام کے قریب آئے گا، اور جو جتنا امام مہدی علیہ السلام کے قریب آئے گا اللہ کے اتنا ہی قریب ہے۔ وہ اپنی خلقت میں کامیاب ہو گیا گھرانہ، اسے خلق ہی اللہ نے اس لیے کیا تھا کہ وہ قربت اللہ کی اختیار کر جائے، لہذا عدل کو معیار بنائے، فیصلوں کو معیار، ممکن ہے کہ ان فیصلوں کو معیار بنانے سے خود کو نقصان ہو۔ ابھی کل ہی ایک عزیز تھے، ان کے کافی پیچیدہ مسائل ہوئے ہوئے تھے، اور اس میں وہ بڑے غصے میں بیتاب تھے، حق انہی کے پاس جا رہا تھا، اگلے نے زیادہ مسائل خراب کیے ہوئے تھے، تو وہ اب طرح طرح کے جذباتی انداز میں سوچنے کے انداز جذباتی ہوتے ہیں عام انسانوں کے، تو مشورہ انہوں نے لے لیا، اکثر تو مشورہ لیتے نہیں ہیں، مشورہ اگر لیں اور اہل بیت کی سننا چاہیں، کیونکہ بعض اوقات ایسے بھی ہم نے دیکھے ہیں جب ابتدائی طالب علم تھے تو ایک بندہ آیا اپنے گھریلو مسائل کے ذکر کرنے مولانا صاحب کے پاس، تو قریبی ہم چند طلاب بھی بیٹھے ہوئے تھے، تو اس نے کہا کہ ہمارے جو رشتہ دار ہیں وہ بڑی گالم گلوچ کرتے ہیں اور ملتے ملاتے بھی نہیں ہیں، تو ہم ان سے کیا یہ سلوک کر سکتے ہیں کہ وہ آئیں تو ہم بھی ایسا ہی انہیں جواب کھڑا دیں اور ملا ملا چھوڑ دیں؟ تو انہوں نے بھی آگے سے خوب جواب دیا کہ ہاں اس کے علاوہ تو کوئی حل نہیں ہے، آپ کو یہی کام کرنا چاہیے۔ تو بڑا حیران ہوا وہ، کیونکہ وہ اپنے اس وقت ابا کبا کی بجائے اپنے علاقے میں پہنچ گئے تھے، اور علاقے میں ایک عام فرد کی طرح یہی سوچ رہے تھے کہ عزت داؤ پہ لگتی ہے تو علاقے والے عزت داؤ پہ لگ جائے تو کیا رسپانس دیتے ہیں، رد عمل کیا ہوتا ہے؟ تو انہوں نے بھی ایسا ہی رد عمل دیا۔ جب ایک عالم کی زبانی وہ یہی سنیں گے تو اس کے نتیجے میں وہ بندہ تو پھر بہت بے باک ہو کے یہ رد عمل دکھائے گا، تو دشمنیاں چلتی ہیں اور اسی طرح کی باتیں ہوتی ہیں، غالم گلوچ بھی ہو جاتی ہے، مار دھاڑ، قتل و غارت، کیونکہ عدل کے معیار کھو دیتا ہے۔ دین اسلام نے آ کے کیسے اسے حل کیا؟ نہ پیسہ دے کے ان مسائل کو حل کیا، نہ جبر اور زور زبردستی کے ذریعے حل کیا، عدل کے ذریعے، عدل کے ذریعے صبر کرنا پڑتا ہے۔ تو وہ مثلا انہوں نے ایک جذباتی جملہ بولا، کہا کہ میں اب ایسا اپنے بینک کو لاک لگاؤں گا کہ اس سے پیسہ نہ نکلے، کیونکہ لاکھوں کا نقصان ہو گیا ان کا، بلکہ کروڑوں کا، کہیں چند کروڑ ان کے ڈوب گئے، تو کہا اس طرح سے لاک لگاؤں گا کہ کوئی پیسہ نہ نکلے۔ یقیناً جس کا کروڑوں کا نقصان ہوا ہے، اس کے پاس اتنی مالیت آ رہی ہے تو نقصان ہوا ہے، اور اب جو مالیت آئے گی وہ بھی اسی کے حساب سے ہی آئے گی، یعنی کچھ عرصے میں جمع ہو جائیں گے اتنے ہی۔ تو وہ لوگوں پہ بعض خرچ کیا کرتا تھا، بعض خاندان کے افراد ہیں یا بعض طبقہ ہے، نادار طبقہ ہے، تو وہ سوچ جذباتی انداز میں کیا ہے کہ ان لوگوں نے دھوکہ دیا، میں بند کر لوں۔ تو میں نے اسے کہا کہ اگر تم یہ بند کرو گے تو بخل خسارہ ہے، سخاوت خسارہ نہیں ہے، اپنا ہی نقصان کرو گے، ان کا تو رازق ہے، جن کے دروازے تم بند کرو گے ان کا تو رازق تم نہیں تھے، ان کا تو رازق اللہ موجود ہے، تو तो खसारा किसने उठाया, उसे किसी और दरवाजे से मिल जाएगा। लिहाजा बुख़ल खसारा है, जैसे कि हम पढ़ रहे थे, सखावत खसारा नहीं है। इंसान का बेसब्रा हो जाना खसारा है, सब्र तो खसारा नहीं है। और इसी तरीके से एक बरादर का आया, उसकी जॉब के मसाइल बने हुए थे, अब हराम है छोड़े तो पैसा नहीं आता, और अगर पैसा ले तो हराम खाना पड़ता है, क्या करें। और ये मसाइल बढ़ते चले जा रहे हैं, खुसूसन मीडिया की दुनिया से जॉब्स जो वाबस्ता हैं। तो ये कुरान की आयत उनकी खिदमत में पेश की कि वमन यत्तकिल्लाह यजअल लहू मखरजा, तुम एक दफ़ा आजमा के देखो। मैंने कहा कि सिर्फ आजमाओ एक दफ़ा, क्योंकि मिल जाएंगी जॉब्स, ये रास्ते तो खुले रहते हैं, आजमाओ तुम कि तुम तकवा इलाही इख्तियार करो, देखो कि होता या नहीं होता। अगर हम बग़ैर माश के तुल्लाब आबरूमंदाना ज़िंदगी बसर कर सकते हैं, तो तुम्हें क्यों नहीं अल्लाह रिस्क दे सकता, कैसे हो सकता है। हम तो अपनी आँखों से देखते हैं, कल का हमें नहीं पता, और हमारी ज़िंदगी इसी तरह गुजर जाती है, तो किस तरह से ये तवक्को रखते हो। तो फिर उसे मैंने ये अर्ज़ किया कि हलाल के ज़रिए से सख्तियाँ आएँ तो उसमें भी रहमत है और नेमत है, और हराम के साथ आसानियाँ आएँ तो उसमें भी अज़ाब है। और ये बहुत बड़ी हकीकत है, यानी ये जुमला कोई इत्तेफाकी जुमला नहीं है या लगी लिपटी नहीं है, ये ज़िंदगी इंसानियत के तजर्बात का एक ख़ुलासा है, कि जो अगर इंसान के आम ज़िंदगी के फ़ैसलों के अतबार से भी देखें, जिसने हराम कमाया है, हराम तरीक़ों से कमाया है, उस सुकून में भी अजाब है, और जो हलाल कमाया है बेशक सख्तियों में रहा है, उन सख्तियों में भी राहत है, उन सख्तियों में भी आराम है, उस सख्तियों में भी सुकून है। लिहाजा अपने ख़ानदानों में अदालत के मेयार खड़े करें, खुसूसन फ़ैसलों में, खुसूसन मुशावरत में, नसीहत में। हम ये नहीं कर सकते हमारे बीवी बच्चों पे कोई मुश्किलात नहीं आएंगी, आएंगी। लड़का है उसकी शादी होगी, मुश्किलात देखेगा, लड़की है उसकी शादी होगी, मुश्किलात उसे देखने पड़ेंगी। हम उसकी इन मुश्किलात में क्या दिलासा दे सकते हैं, क्योंकि हम ये नज़रिया पढ़ चुके हैं, दुनिया आया राहत और सुकून के लिए है। तीन नज़र हमारे पास ऑप्शन थे ना, दुनिया या तो राहत और सुकून के लिए, या दुनिया फ़कत बला और मुसीबत के लिए, या दोनों के लिए, राहत और सुकून के लिए भी और मुसीबत और बला के लिए भी है। तो कुरान की ज़ुबान क्या है, फ़कत बला और मुसीबत के लिए है। इधर की फ़कत बला और मुसीबत से क्या मुराद है, इधर की राहत भी मुसीबत है, इधर का सुकून भी बला है, और दूसरी तरफ से मुश्किलात तो बलाएँ हैं ही हैं, वो तो हर कोई समझता है। यानी सेहत भी बला है, क्योंकि हिसाब है इसमें, अल्लाह ने हिसाब लेना है, इसके हलाल में भी हिसाब है, सेहत में भी वज़ाइफ हैं, बीमारी हो तो वो अलग चीज़ है, वज़ाइफ हटेंगे तो वो तकलीफ़ है मरज़ में। लिहाजा इस दुनिया को अल्लाह ने बनाया ही मुसीबतों और बलाओं के लाने के लिए, और ये बच के भागना चाहता है। जो बच के भागना चाहता है वो तो नहीं भाग पाएगा, फिर पीर फ़कीर उन्हें बड़े अच्छे तरीके से घेर लेते हैं। वो पीर फ़कीर जो हैं फिर उसे कहते हैं, हाँ ये तरीके हैं भगा बचने के, वो तरीक़ों पे तरीक़े बताते हैं, और वो पैसों पे पैसे उन्हें देते रहते हैं। और अगर कुरान का दर्स पढ़ लें तो सुकून से ज़िंदगी बसर करेंगे। जैसे नहजुल बलागा में अमीरुल मोमिनीन अलैहिस्सलाम फरमाते हैं कि तुम इस दुनिया के लिए पैदा नहीं हुए, तुम पैदा ही आखिरत के लिए हुए हो, लेकिन तुम जीना जिंदा दुनिया में चाहते हो। तो अगर तुम नई बात मानोगे तो फिर घसीट के उधर पहुँचाए जाओगे। वो कहते हैं सीधी तरह बात मान लो तो इज्जत और आबरूमंदाना तरीके से आखिरत में चले जाओगे, वरना तो मौत आके घसीट के रगड़ के तुम्हें बाहर उठा के ले ही जाएगी इस दुनिया से। लिहाजा क्योंकि तुम दुनिया के लिए पैदा ही नहीं हुए, कोई किसी को आपने भेजा हो कि यार ठीक है दो दिन घर में रह लो, उसके बाद वो निकले ही ना, आप फिर शरीफाना तरीके से कहेंगे आप बराए मेहरबानी चले जाओ, इधर कोई और आना जाने की जगह है, ये तो रहने की जगह नहीं है। चार दिन तुमने रह लिए हैं तो चार दिन बाद किसी और को अब रहने दो, वो आगे से लड़ाई झगड़ा शुरू कर दे। तो फिर आप कहते हैं कि ठीक है अभी मैं भेजता हूँ, चार बंदों को भेजें, वो पाँव से पकड़ के घसीट के बाहर फेंकें। ये इंसान के साथ सलूक होता है अगर कोई ये बात नहीं समझता। और यही अदल है, ज़िंदगी के साथ अदल ये है कि इसे रहने की जगह ना करार दिया जाए, इसे फना की जगह ही समझा जाए, ये अदल है। लिहाजा घरानों के अंदर भी कि महदवियत से सबसे करीब तर अमल कौन सा है, सबसे करीब तर अमल महदवियत के साथ वो है कि जो जितना अदल के करीब है। امام مہدی عجل اللہ تعالی فرجہ شریف کے سب سے قریب ترین انسان وہ ہے جو جتنا ظلم و ستم سے دور ہے اور عدل و انصاف کے نزدیک ہے، جتنا عدل و انصاف سے نزدیک ہوتے چلے جائیں امام زمان علیہ السلام کے نزدیک ہوتے چلے جائیں گے۔ آئیں اب ہم قرآن کے بیانات دیکھتے ہیں، کیونکہ قرآن کے بیانات ایک وظیفے کو ہمارے اوپر عائد کرتے ہیں۔ سورہ حجرات آیت نمبر 9، ارشاد باری تعالیٰ ہوتا ہے فَأَصْلِحُوا بَيْنَهُمَا بِالْعَدْلِ، اس آیت کا پچھلا حصہ ہے کہ دو گروہ ہیں آپس میں لڑائی ہو جاتی ہے، ایک دوسرے پہ چڑھ دوڑتا ہے، بغاوت ہو جاتی ہے، یہ گھر میں عام طور پہ ہوتا رہتا ہے، مطلب میاں بیوی میں ایک دوسرے کے اوپر غالب آ گیا۔ ہم اس سے اگر ایک کلی معنی آیت کریمہ سے لیتے ہوئے ہدایت کا معنی کلی طور پہ لیں، ادھر تو گروہوں کی بات ہوئی ہے، انسانوں میں ایسا ہو جاتا ہے، دو افراد آپس میں لڑ جھگڑ پڑے، ایک دوسرے کے اوپر چڑھ دوڑا، وہاں پہ آپ ان کے اندر صلح صفائی کی کوشش کریں۔ فَأَصْلِحُوا بَيْنَهُمَا، کس کے ذریعے؟ بالمال، مال کے ذریعے، بال مثلاً قربت، قربت اور تعلق کی بنیاد پہ، کوئی قرابت کی بنیاد پہ، یا مال کی بنیاد پہ تم ان میں صلح کرو، یا نہیں بالعدل۔ فَأَصْلِحُوا بَيْنَهُمَا بالعدل، عدل کے ذریعے سے تم صلح کرو، نہ کہ کوئی جذبات قبائلیت کے، قومیت کے، وطنیت کے، تم یہ والے عناصر لے آؤ، قرابت داروں کے میرا کزن ہے، میرا بھائی ہے، میرا بیٹا ہے، اس طرح کے احساسات نہیں ہونے چاہیے۔ فَأَصْلِحُوا بَيْنَهُمَا بِالْعَدْلِ وَأَقْسِطُوا، اور اقساط کرو یعنی انصاف کرو، إِنَّ اللَّهَ يُحِبُّ الْمُقْسِطِينَ، یہ کام کرو گے اللہ تم سے محبت کرنا شروع کر دے گا۔ إِنَّ اللَّهَ يُحِبُّ الْمُقْسِطِينَ، ادھر آپ نے دیکھا، اس لیے اپنے گھرانوں کو، کیونکہ گھرانہ میں اس لیے زیادہ بیان کر رہا ہوں، یہ ہمارے دائرے میں ہے، یہ قدرت میں ہے، یہ ابھی اور اسی وقت اس کو اپلائی کرنے کی بات ہے۔ کتنی ایسے فیصلے آ جاتے ہیں، بیوی بچوں سے ہے، بہن بھائیوں سے ہے، والدینوں سے ہے، اس میں عدل کو معیار نہیں قرار دیں گے، ظالم ہے اندر سے، وہ ظلم تو ہمارا آشکار ہو جائے گا، کیونکہ بڑھاپے میں اعصاب جواب دے جاتے ہیں، تو جیسا اندر ہوتا ہے ویسا باہر آ جاتا ہے، اس لیے وہ لاچار ہو کے پھر وہی باہر نکالتا ہے جیسا اندر تھا۔ جوانی میں اعصاب تھوڑے قوی ہوتے ہیں، اس لیے صبر کر جاتا ہے، اندر کچھ ہوتا ہے باہر کچھ دکھا دیتا ہے، بڑھاپا اس طرح نہیں چلتا، بڑھاپے میں جو کچھ اندر ہوتا ہے وہ باہر زبان سے، آثار سے، اس سے نکلنا شروع ہو جاتا ہے۔ لہذا ابھی سے ہم اس کی ریاضت کریں، بار بار یہ امور گھرانوں میں پیش، یعنی گھرانہ ایک ریاضت معنوی کا نام ہے، وہ صرف لذت کا نام نہیں ہے، ریاضت معنوی ہے گھرانہ، آئے لمحے آپ کا ایک ادھر امتحان ہے، اور اس امتحان میں عدل کی طرف نگاہ بڑھانا گویا کہ امام مہدی علیہ السلام کی طرف نگاہ بڑھانا ہے۔ اسی طرح ہم جہاں اجتماعی صورت میں رہتے ہیں، جیسے اداری صورت میں رہتے ہیں، ہر لحظہ ہمارا اداری صورت میں وہ امتحان ہے، اور اس مسئلے کا حل فقط عدل ہے۔ ظالم بنیں گے تو ظالمین میں شمار ہوں گے، عادل بنیں گے تو اللہ بھی محبت کرے گا، مہدویت سے بھی قریب ہوں گے، اور نصرت امام زمان علیہ السلام کو جنم بھی دیں گے۔ سورہ معاہدہ آیت نمبر 42 دیکھیں، اس میں ارشاد باری تعالیٰ ہوتا ہے وَإِنْ حَكَمْتَ فَحْكُمْ بَيْنَهُمْ بِالْقِسْطِ، کہ اگر تم نے حکم لگانا ہے، حکم لگایا، فَحْكُمْ بَيْنَهُمْ، تو ان میں حکم یا فیصلہ کرو، بالقسط، قسط کے ذریعے سے، اِنَّ اللَّهَ يُحِبُّ الْمُقْسِطِينَ، اللہ مقسطین سے محبت کرتا ہے۔ سورہ اعراف آیت نمبر 29 میں بھی ہے قُلْ أَمَرَ رَبِّي بِالْقِسْطِ، میرا رب نے مجھے حکم دیا ہے کہ انصاف کے ساتھ فیصلہ کرو، یعنی مہدویت کے بغیر زندگی بسر نہیں ہو سکتی، کوئی مہدویت ایسی چیز نہیں ہے، آفس میں ہے تو اب کچھ اور کر رہا ہے، مہدویت کچھ اور ہے، گھر میں ہے تو مہدویت کچھ اور ہے، اب کچھ اور ہے، مہدویت عدل و انصاف کا غلبہ، اپنے وجود پہ عدل و انصاف غالب کریں گے مہدویت کے قریب ہے، مہدویت والا عمل انجام دیا، گھرانے میں عدل و انصاف برپا کر دیں اور ظلم سے نفرت کریں، یعنی ٹرمپ سے کیوں نفرت ہے، ظالم ہے، صدام سے کیوں نفرت ہے، ظالم ہے، اسرائیل سے کیوں نفرت ہے، ظالم، ظلم کا عنوان آ رہا ہے تو یہ نفرت ہے۔ ہاں یہ گھرانہ مہدویت کے قریب ہے، تواغیت کے انکار کے اوپر یہ کھڑا ہے، اللہ کی بندگی کے اوپر یہ قائم ہے۔ لہذا یہ ہے کہ مہدویت عدل و انصاف کے آئینے سے پہچانی جاتی ہے۔ سورہ حدید अहम आयात में से है, लक़द अरसलना रसूलना बिलबैनात, हमने अपने रसूलों को वाज़ह चीज़ों के साथ भेजा है, कोई उसमें मुबहम नहीं है। आप रसूलों को छोड़ के पहले किसी और उलमा और फलां फलां के पास जाएं, उसके ज़रिए से रसूल को समझे, नहीं, रसूल के पास आएँ, उसके पास बैनात हैं। व अनज़लना माहुमुल किताब, हमने एक तो किताब उनके साथ भेजी, वल मीज़ान, और मीज़ान भी भेजा। मीज़ान क्या मतलब? एक ऐसा तराजू भेजा, एक ऐसा मियार भेजा, ले यकूमन्नास बिलकिस्त, कि वो क्या करें, लोगों को किस्त के ऊपर कायम करें। यानी अम्बिया अलैहिस्सलाम का मकसद क्या था? ये महदवियत हर रसूल के दौर में पाई जाती थी, हर नबी ने महदवियत के अमल को अंजाम देना है, हर रसूल ने महदवियत के अमल को अंजाम देना है। क्यों? ले यकूमन्नासु बिलकिस्त, लोग अदलो इंसाफ के साथ इस दुनिया में कायम हो जाएं, लोग अदलो इंसाफ के ज़रिए से इस दुनिया में ज़िंदगी बसर करने लग जाएं। बाकी आगे आयत है कि उसे तर्क करते हैं, सूरह निसा में इसी तरह, इन्नल्लाह यअमुरुकुम अन्तुअद्दुल अमानात इला अहलिहा, कि अल्लाह ने तुम्हें हुक्म दिया है, हम सब को हुक्म दिया है कि अमानात को उनके अहल तक पहुंचा दो, अमानत रखवाइए, जाओ पहुंचाओ, चाहे दुश्मनी क्यों ना हो, अमानत में खयानत का हक नहीं है। वह इज़ा हकम तुम बैनन्नास, और लोगों के दरमियान फैसले की आज नौबत, ये फैसले की नौबत जब आती है और पूरे माहौल को घेर के लाती है, तो वहाँ पर वाकई फ़ैसला करना आसान नहीं है। ये तो जो फैसले की सीट पर बैठता है उसे पता है, बिल्कुल इब्तदाई मरहले में तो इसका जायका चखा भी है, मसलन एक बंदे उसने ज़्यादती की है और वो अब थोड़ा तेज़ और चालाक है, और जो दूसरा बंदा जिससे ज़्यादती की है, दोनों आपके जान पहचान के हैं और आपकी वो सुनने वाले हैं, फैसला लेके आ जाते हैं, लेकिन जिसने ज़्यादती की है वो तेज़ है, वो पहले ही कुछ तोहफे तहाइफ दे देता है, बड़ा मंजर करके उसकी ख़ताओं को बयान कर देता है, मसला पहले ही बयान करता है, अपनी मजलूमियत सारी बयान करता है, और बड़ा अच्छा ताल्लुक़ भी जमाता है और एहसानात भी काफ़ी ज़्यादा कर बैठता है। अब जब माहौल बनता है, सब लोग और अफराद हैं, तो वहाँ पे इंसान पजल हो के रह जाता है कि अगर मैंने इसके हक़ में फ़ैसला ना किया, ये तो ताल्लुक़ टूट गया, ताल्लुक़ टूटा तो एहसानात भी गए इसके, और फिर ये बंदा भी मुझसे दूर होगा, बुरा भला भी कहेगा, दुश्मनी भी बढ़ जाएगी। सीट पर हुकूमत और हकम की सीट पर बैठना, फैसले की सीट पर, बहुत मुश्किल काम है, लिहाजा वहाँ पे इंसान को ये पता लगता है कि इज़ा हकम तुम बैनन्नास, व इज़ा हकम तुम बैनन्नास, अगर तुमने लोगों के दरमियान फ़ैसला करना ही है, अंतहकुमु बिल अदल, अदल के साथ तुम फैसला करो। लेकिन बार बार आप देख रहे हैं, अदल के साथ फैसला, अदल के साथ फैसला, ये माशरे को बिल्कुल दुरुस्त कर देता है, कामिलन दुरुस्त, हर मोरद में यही फ़ैसला, अगर अपनी ज़ात है तो फैसला करें अदल के साथ, कुंबा है फैसला करें अदल के साथ, इदारा है फैसला करें अदल के साथ, दोस्तियां हैं अदालत के साथ फैसला करें। ये अदालत इनवान महदवियत है, जैसा कि अभी आप रिवायत मुबारक में पढ़ रहे हैं, यही महदवियत क्या है, इनवान अदालत इनवान महदवियत है। इन्नल्लाह निअम्मा यअदुकुम बिही इन्नल्लाह काना समीअन बसीर। अगली आयत देखें कि इसके ऊपर ही इख्तिताम हमारी आयत का हो रहा है, सूरह नहल आयत नंबर 76, इरशाद बारी तआला आता है, वमन यअमुर बिल अदल व हुवा अला सिरातिम मुस्तकीम। बार बार लोग सवाल करते हैं कि क्या सिरात मुस्तकीम पे कैसे चलें, किसे कहते हैं, नज़र ही नहीं आता सिरात मुस्तकीम, अब सूद खा रहे हों तो कैसे नज़र आए, मौत से गायब बैठे हैं, मौत को गाफिल बैठे हैं, आनी ही नहीं है, ये तो कोरोना ने समझा दी आ सकती है, तो लोग ठीक होना शुरू हो गए। अगर मौत को कोई समझाए ना कि आनी ही नहीं है, सारी चीज़ें समझाएं कि तुम्हें नहीं मौत आनी, तो वो किस तरह से ऐसी चीज़ें सोचेगा। लिहाजा सिरात मुस्तकीम पे तलाश करते हैं, सिरात मुस्तकीम तलाश करें तो कहाँ करें, वमन यअमुर बिल अदल, जो अदल के साथ हुक्म देता है, वह हुआ सिरात मुस्तकीम। और आप पढ़ लें नहजुल बलागा अव्वल से आखिर तक, कितने ही ऐसे मौरिद थे कि अमीरुल मोमिनीन अलैहिस्सलाम जुल्म की कोई राह लेके गलबा हासिल कर सकते थे दुश्मन पे, कितने ऐसे मौके हैं कि चलाकी और मक्कारी का सहारा लेके इन तमाम फितनों को जड़ से उखाड़ सकते थे। अमीरुल मोमिनीन अलैहिस्सलाम वो वाकई इमामुल अदल हैं, عدل اور امام علی علیہ السلام جدا نہیں ہو سکتے، حق اور علی جدا نہیں ہو سکتے. وَمَنْ يَأْمُرْ بِالْعَدْلِ، جو عدل کا حکم دیتا ہے، وَهُوَ صِرَاطٍ مُسْتَقِيمٍ، صرف چلنے والا نہیں، ایک دفعہ تو ہے نا کہ جو چلتا ہے عدل کے ساتھ وہ صراط مستقیم پہ. ادھر کون ہے؟ وَمَنْ يَأْمُرْ بِالْعَدْلِ، جو تمہیں حکم دیتا ہے عدل کے ساتھ. یعنی میں اپنے گھر میں، میں اپنے خاندان میں صراط مستقیم پر ہوں یا نہیں، تو امامہ میرے لیے علامت نہیں ہے، مسجد میں نمازیں پڑھانا علامت نہیں ہے. لوگوں کو چاہیے کہ وہ دیکھیں کہ یہ حکم عدل کے ساتھ دیتا ہے، اگر اپنے گھر میں روش اس کی عادلانہ ہے، اگر روش عادلانہ نہیں ہے، وہو علی صراط مستقیم، اس کے اوپر منطبق نہیں ہوگا. صحیح. لہذا عدل کے معیارات ہیں، عدل کے معیار یہ نہیں ہے. ویسے تو آپ عموماً جائزہ لیں اور بیگمات سے پوچھیں کہ آپ کے شوہر عادلانہ فیصلے کرتے ہیں، وہ ہمیشہ یہی کہیں گے نہیں نہیں وہ تو ظالمانہ ہی فیصلے ہیں، وہ عدالت تو ہے ہی نہیں، کیونکہ ان کی عدالت الگ ہے. وہ 23.5 گھنٹے گھر میں ہو، آدھے گھنٹے باہر ہوں، تو تب وہ عادل بنتا ہے. یہ معیارات بھی نہیں ہیں، معیارات وہی عدالت کے معیارات ہیں، چیز کو اس کی جگہ پہ رکھا جائے. مثلا بچوں کو وقت دینے کا ایک ہے، اسے بچوں کو وقت دیں. زوجہ کو وقت دینے کا ایک حق ہے، اس حق کو اس کی جگہ پہ رکھیں. والدین کا حق ہے، بہن بھائیوں کا حق ہے، مال کے خرچ کرنے کا حق ہے، دوست احباب کا بھی حق ہے. اب تفاوت کیسے نظر آتا ہے؟ بعض افراد ہوتے ہی دوستوں میں ہیں، گھر نہیں آتے، بعض افراد ہوتے ہی گھر میں ہیں، باہر نہیں آتے. عدل کے ساتھ زندگی انسان کو بسر کرنی چاہیے. اس لیے وَمَنْ يَأْمُرْ بِالْعَدْلِ، جو عدل کا حکم دے. حکم دینے کے اثرات بہت گہرے ہیں، یہ ذہن نشین کریں. اس لیے گھرانے میں اگر آپ خالی نصیحت پہ نصیحت کرتے رہیں، اگلا نہ بھی مانیں، آپ یہ نہ سمجھیں اس کا اثر نہیں ہے، یہ ناکام انسان کی بات ہے. یقیناً و یقیناً اس کے اثرات ہیں، یہ تو ہم نے آنکھوں سے خود دیکھا ہے. اگر ایک فرد ہے 10 سال اس نے عمل نہیں کیا آپ کی بات پہ، 10 سال، وہ 11ویں سال پلٹ جائے گا اگر آپ نے اپنی روش چینج نہیں کی. اگر آپ ایک بندے کو کہتے ہیں کہ یار داڑھی رکھنا واجب ہے، اس سے اللہ کی نافرمانی ہوتی ہے، یہ پیار محبت سے اسے یہ کہتے رہیں، مذاق نہ اڑائیں اس کا، توہین نہ کریں اس کی، احساس وقتاً فوقتاً بتائیں اسے، آپ وہ چینج ہو جائے گا چند سالوں میں. حجاب بھی اسی طریقے سے ہے، نمازیں اسی طریقے سے ہیں. بے جا سختی، زور، زبردستی، ایک عمر ہوتی ہے، ہاں 7 سے 15 سال تک زبردستی میں عیب نہیں ہے، لیکن 15 سال کے بعد حق نہیں ہے زبردستی کا والدین کو. اس لیے اس چیز کو آپ اداری صورت میں بھی اسی طرح کہتے رہیں، بندوں کے دل اللہ نے پلٹنے ہیں، ہم نے تھوڑی پلٹنے ہیں. ہمارا وظیفہ یہ ہوا، یأمر بالعدل، جو امر دیتا ہے عدل کا، دیکھو عدل سے کام لو. مسئلہ آ جائے، مثلا ممکن ہے بیٹی روتی دھوتی آ جائے، سسرال نے یہ کیا، شوہر نے یہ کیا، دیکھیں عدل کیا، کہیں عدل سے کام لو. ابھی فلاں نے یہ کر دیا، کہ عدل سے کام لو. حکم دیں عدل کے اوپر، جو عدل کے اوپر حکم دیتا ہے، وہ ہوا علی صراط مستقیم، وہ صراط مستقیم کے اوپر ہے. سورہ نمل آیت نمبر 90 میں بھی اسی طرح ارشاد باری تعالی ہوتا ہے کہ اللہ سبحانہ وتعالی فرماتا ہے، ان اللہ یأمر بالعدل والاحسان، اللہ حکم دیتا ہے کہ تم عدل کو قائم کرو اور احسان کرو، یعنی نیکی کرو. عدل بدلے نہ ہو، ہمارے معاشروں کو عدل بدلے نے بہت تباہ کیا ہے، دوستیوں کی دوستیاں ختم کر دی، رشتہ داروں کی رشتہ داریاں تباہ کر دیں، مہمان نوازی کے ضابطے جدا کر دیے، احسان کے ضابطے جدا ہو گئے. ان اللہ یأمر بالعدل والاحسان، اللہ نیکی کا حکم دیتا ہے. مثلا ہمارے ساتھ ممکن ہے کوئی نیکی نہ کرے، اور ایسا ہوتا ہے طالب علم ادھر ایک عرصہ دراز رہتے ہیں، آپ نیکی پہ نیکی کریں، وہ جاتے ہوئے نہیں احساس کرے گا، ادھر ریاضت ہو جاتی ہے، کیونکہ یا تو اس کے ساتھ سختی کریں ظالمانہ تو ظالم کہلائیں گے، صبر کریں تو نفس ٹھیک ہو جاتا ہے، اور نفس واقعی ٹھیک ہو جاتا ہے، اس سے اس کی توقع ہی ٹوٹ جاتی ہے، یار دوسرا نیکی بھی کرے گا. اور یہی ہے کہ ایک طرفہ رکھو، وہ کرے گا یا نہیں کرے گا یہ تمہارے درد سر ہی نہیں ہے، وہ کرے یا نہ کرے یہ تم نے تھوڑی سوچنا ہے، تم نے اس کے ساتھ نیکی کرنی ہے. اللہ تمہیں حکم دے رہا ہے کہ تم نیکی کرو، تم تو اسے برائی نہ کرو. لہذا نیکی کا ہمیشہ اگلے سے سوچیں، بھلائی کا ہمیشہ اس کے ساتھ سوچیں. ان اللہ یأمر بالعدل والاحسان. آپ خود سوچیں کہ یہ جو ابھی آپ کے سامنے آیات پڑھی ہیں، کیا مہدویت اس سے باہر ہے، کچھ اور ہے؟ جب مہدویت کے بنیاد پہ معاشرہ وجود میں آئے گا اس کائنات کے اندر، تو عدل کا حکم نہیں دیا جائے گا، کسی کے ساتھ ظلم ہو جائے گا، کسی کے ساتھ ناانصافی ہو جائے گی، تصور نہیں کیا جا سکتا. والاحسان، یہ آیات کی حقیقی تطبیق کب ہوگی انسانی معاشروں میں؟ یہ کب آیات پوری ہوں گی جو ابھی ہم نے اتنی آیات پڑھی؟ یہ تو آج پوری نہیں ہو رہی. کوئی کہے کہ یورپین ممالک میں بڑا عدل ہے، وہاں پہ عدل کی حالت دیکھیں کیسی ہے. حجاب ادھر ممنوع ہے، مسلمان ادھر دہشت گرد شمار کیا جاتا ہے، چار بندوں کو کچھ انہوں نے دے دیا تو اسے کہتے ہیں بڑا عدل ہے. کفر اور شرک اور نفاق ادھر پھیلا ہوا ہے، پوری دنیا کے اوپر ظلم و ستم انہوں نے برپا کیے ہوئے ہیں، یہ عدل ہے. یہ واقع آیات اگر پوری ہوں گی اپنے حقیقی معنی میں، وہ دور دور امام زمان علیہ الصلوۃ والسلام ہے. اس لیے مہدویت کا عنوان عدالت، اور عدالت کا عنوان کیا ہے؟ مہدویت. مہدویت کا آئینہ بنائیں، اس آئینے میں دیکھیں تو عدل نظر آئے گا اور ظلم ختم ہوتا دکھائی دے گا، اور عدل کے آئینے میں جھانک کے دیکھیں تو مہدویت کا چہرہ آپ کو دکھائی دینے لگ جائے گا. ان دونوں کو آپس میں جدا نہیں کر سکتے. امام مہدی علیہ السلام اور عدل کا ناتا نہیں توڑا جا سکتا. اب ہمارے یہاں کوئی ایسی تصویر کشی کی جاتی ہے بعض روایات کے سہارے سے، اور وہ روایات بھی کنارے کی روایات ہیں، ضعیف السند روایات ہیں. حتیٰ کہ یہودیوں نے ایک فلم بنا دی اس کے اوپر، اور انہوں نے نام ڈائریکٹ نہیں لیا امام مہدی، لیکن وہ ساری خصوصیات دکھائیں. ایک شخص آئے گا، اس کی پوری دنیا انتظار کر رہی ہے، اور سبز اس نے مفلر سا لیا ہوا ہے اور پٹا سا ایک پہنا ہوا ہے، اور وہ حکم دیتا ہے تو اس طرح 100 بندے ہیں، 100 کی گردن اتر جاتی ہے، پھر بدن تڑپتے ہوئے دکھاتے ہیں. تو لوگ اس منظر کو دیکھ کے امام مہدی علیہ السلام سے محبت کریں گے یا نفرت؟ امام مہدی علیہ الصلوۃ والسلام وہ ظلم نہیں کریں گے، پہلے عدالت کے معیارات کو قائم کریں گے، بے شک اس میں طویل عرصہ لگ جائے. ادھر حجت تمام کریں گے امام زمان علیہ الصلوۃ والسلام، لوگوں کو تعلیم دین دیں گے، لوگوں کو سمجھائیں گے، لہذا معیار عدل کو برپا کریں گے. داعش جو ہے وہ مہدویت نہیں ہے، داعش نے یہ کام کیا جا کے. وہ کتابوں میں ضعیف روایات، ان کے ہاں بھی یہ روایات ضعیف آئی ہیں جو ہمارے ہاں مکتب میں آئی ہیں، ان کے ہاں بھی بیان ہی اسی طرح سے آئی ہیں کہ روب ہوگا، انہوں نے روب 1 کلومیٹر کے فاصلے پہ یا 1 میل 3 میل کے فاصلے پہ روب اور دبدبہ امام زمان کا ہوگا. روب اور دبدبہ یعنی امام زمان علیہ السلام بالفرض اگر لاہور میں آیا تو اسلام آباد والے کام کے ڈر کے ان کے سامنے زیر ہو جائیں گے، شکست کھا جائیں گے. داعشیوں نے اس کا طریقہ کار کیا، اختیار کیا، جس جگہ جائیں برے طریقے سے لوگوں کو جمع کر کے اڑاتے تھے، اور مارتے بھی ان کو تھے جنہوں نے ان کے خلاف مقاومت کی، اور برے طریقے سے مارا اور پھیلا دیا اور ایک دہشت پھیلائی. امام زمان علیہ امام مہدی علیہ السلام کا یہ طریقہ کار نہیں ہے، وہ عدل کے ذریعے سے آئیں گے، وہ ظلم کو ختم کرنے کے لیے آئیں گے. ہر وہ روایت جو عدل کے ساتھ ٹکرائے وہ روایت قابل قبول نہیں ہے. یہ مہدویت کا عنوان عدالت ہے. یہ باقاعدہ اب تو کتابیں الحمدللہ لکھی جا رہی ہیں، پہلے یہ کتابیں نہیں ہمارے ہاں ان موضوعات کے اوپر وسیع پیمانے پہ کام ہوا کہ کیسے تحقیق اور جستجو کی جائے، مہدویت سے موضوع جو مہدویت کے موضوع سے مربوط احادیث ہیں ان کے اوپر کیسے کام کیا جائے. ہمارے پاس لائبریری میں بھی یہ کتاب پڑی ہوئی ہے کہ کیسے بررسی اور جستجو کریں. مہدویت کے موضوع کی احادیث تو کافی جمع ہو جاتی ہیں، کتابوں میں تو بہت کچھ لکھا گیا ہے، اس میں ہم صحیح کو کیسے انتخاب کریں، اس کا طریقہ کار کیا ہے. ان میں سے ایک ضابطہ یہی ہے، مہدویت کے عنوان کو پہلے مشخص کریں وہ کیا ہے. اگر وہ عدل ہے تو ہر وہ روایت جو عدل کے ضابطے سے ٹکرائے گی وہ روایت قابل قبول نہیں ہے، ہر وہ روایت جو ظلم کی طرف اشارہ کرتی ہے وہ قابل قبول نہیں ہے. اس لیے کیونکہ وہ روایت ویسی سندن ضعیف ہے، ویسی کنارے کی روایت ہے، لیکن ایک نسبت ہے امام معصوم سے، اس نسبت کی وجہ سے ایک کتاب میں لکھی گئی تو یہاں پہ پڑھنے والے نے ممبر سے پڑھ دی، صبح و شام امام علیہ الصلوۃ والسلام قتل و غارت کرتے رہیں گے، ایسا نہیں ہے. امام علیہ السلام کے دور میں شدت آ جائے گی کیونکہ دشمن ویسے تو نہیں جائے گا نا، استعمار، عالمی استعمار، ایک ملک سے تو استعمار بھاگتا نہیں ہے ویسے ہی. آپ نے اگر دیکھنا ہو کہ عالمی سطح پہ استعمار کیسے بھاگے گا، آپ 1980 میں ایران کی حالت دیکھ لیں، ادھر سے جب استعمار بھاگا تھا تو کیا کیا کر کے گیا تھا. और जब इस्तेमार आलमी भागेगा वो क्या क्या करके जाएगा। इसलिए आप उसमें देखें, पता लगेगा लाखों अफराद ईरान में बेचारे शहीद हुए, क्या क्या उन्होंने बम्बों से उड़ाया, तबाह किया, दीगर ममालिक के लिए राह इधर खोली, फितना फसाद खड़े किए, सूबों को मुल्क बनाने के लिए उन्होंने खाना जंगी अंदर शुरू कर दी, तरह तरह की वतनियत कौमियत के मसाइल खड़े कर दिए। आपके ख्याल में आलमी इस्तेमार वैसे ही भाग जाएगा? आलमी इस्तेमार जब भागेगा तो ऐसा बुरा हाल करेगा कि आजमाइशें दर आजमाइशें आएंगी। लिहाजा इमाम ज़मान अलैहिस्सलाम को एक शदीद मुकाबला तो करना पड़ेगा वहाँ पर, लेकिन उस शिद्दत का मतलब जुल्म नहीं है। लिहाजा ये हमारे पास आज इनवान था। इंशाल्लाह ताला अगले दर्स में हम अगला हिस्सा उसमें देखेंगे, गैबत और हैरत। गैबत और हैरत हो या जहूर हो या बाद जहूर हो, हर मौरिद में माहदवियत की शनाख्त, माहदवियत की पहचान, माहदवियत का तारुफ वो अदल और जुल्म से नफ़रत और इज्तनाब है। वसल्लल्लाहु अला सय्यिदिना मुहम्मद व आलिहि ताहिरीन।